श्रोतावृन्द नमस्ते. कार्यक्रम हाम्रो चौतारी लिएर आज म विपन भण्डारी यहाँहरूमा आज उपस्थित भएको छु. न्युजिल्यान्ड नेपालीज एसोसिएसनको प्रस्तुति हाम्रो चौतारी हरेक शुक्रबार साँझको समयमा 6:50 देखि 7:20 सम्म यहाँहरूले सुन्दै आइराख्नु भएको छ. न्युजिल्यान्डको सामुदायिक रेडियो प्लानेट एफएमको 104.6 बाट सदाझै कार्यक्रममा हामी जानकारीमूलक प्रस्तुतिहरू यहाँहरूमा आज राख्नेछौँ र गीत संगीतले पनि यहाँहरूको मनोरञ्जन गराउने प्रयास गर्नेछौ. आज कार्यक्रम सुरु गर्छु एउटा मिठो गीतबाट. गीत पछि भने मैले एउटा इन्टरभ्यू लिएर आएको छु. गीत सुन्नुहोस् र अन्तर्वार्ता सुनेर एनआइएनको भोटको लागि दिने आफै डिसाइड गर्नुहोस्.
हामीसँग हुनुहुन्छ राज महर्जन. उहाँसँग हामी उहाँले गरेको अनुभव, उहाँले लिएको चाहिँ अनुभव, उहाँ न्युजिल्यान्डमा बसेर प्राप्त गर्नुभएको अनुभव र अब हुन गइरहेको एनआरएनको इलेक्सनको विषयमा कुराकानी गर्नेछौँ. सुरुमा उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु. स्वागत छ कार्यक्रममा यहाँ.
नमस्कार विपिनजी. नमस्कार दर्शकजी.
अहिले केमा व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कसरी बितिरहेको छ लाइफ?
विपिनजी, म हिजो भर्खर मेरो दुईवटा सानो बच्चाहरू छन् उनीहरूलाई घुमाएर एक्वान फर्किएँ टाउकोबाट. स्की फिल्डमा लिएर गएको थिएँ. त्यसपछि अलिकति समय यो तपाईँले सुन्नुभयो होला, नेपथ्यलाई पहिलोपल्ट न्युजिल्यान्डमा ल्याइदिएछ. मैले एउटा इभेन्ट कम्पनी नेपाली कल्चरलाई प्रमोट गर्ने भनेर स्टार्ट गरेको छु. त्यसको पहिलो प्रयास हो यो, ठुलो प्रयास. र नेपथ्य चाहिँ यहाँ आज सिडनीमा कन्सर्ट चाहिँ भएको केही घन्टामा सुरु हुँदैछ. र अकल्यान्डमा चाहिँ नि शुक्रबार हाम्रो स्काई सिटीमा कन्सर्ट छ. त्यसमा अलिकति समय गइरहेछ. त्यसपछि अरू दिनचर्या यस्तै हो. अनि एनआरएनको चुनावको सिलसिलामा पनि अलिअलि व्यस्त भएछु. लगभग यति नै हो.
दर्शकलाई थाहै छ, कतिजनाले हाम्रो रेडियो सुन्नुहुन्छ, प्लानेट एफएममा हाम्रो जोतारी भन्ने कार्यक्रम आउँछ. त्यो कार्यक्रममा मैले बारम्बार नेपथ्यको कन्सर्टको बारेमा जानकारी दिइरहेको छु. सम्भवत मलाई लाग्छ नेपालको यति ठुलो ब्यान्ड अकल्यान्डमा आउनु लागेको यो पहिलोपटक होला होइन?
ब्यान्ड मात्र होइन विपिनजी, कुनै पनि नेपाली कलाकार यसरी न्युजिल्यान्ड आउन लागेको यो पहिलो अवसर हो. त्यो मानेमा यो एउटा ऐतिहासिक नै इभेन्ट हो. र यसरी पहिलोपल्ट नै यति ठुलो स्केलको र यो गरिमाको ब्यान्डलाई यहाँ ल्याउन पाउँदाखेरि मलाई धेरै खुसी लागेको छ. अहिले तपाईँले देख्नुभयो होला, नेसनल न्युजहरूमा पनि यो निकै राम्रोसँग पिकअप भइरहेको छ. अगेन सिटीको कन्सर्ट पछि अझ सबै फोकस चाहिँ नि अकल्यान्डमा हुने अवस्था आउनेछ. त्यतिखेर सायद अझै मिडियामा अलिकति सशक्त रूपमा यसको कभरेज हुनुपर्ने हो.
ओके, अब यो कुरालाई हामीले यहीँ स्टप गरौँ. हामी विशेष चाहिँ एउटा इस्युमा हामी प्रवेश गर्छौँ. न्युजिल्यान्डमा एनआरएनको इलेक्सन हुन गइरहेको छ अथवा नयाँ लिडरसिपको छनौट हुन गइरहेको छ भन्छु म. यो इलेक्सन भएर यो लिडरसिप छानिन्छ कि अब सहमतिमै छानिन्छ? तपाईँलाई के लाग्छ, तपाईँले चाहिँ अध्यक्षको उम्मेदवारी दिने चाहिँ तयारी गरेको भन्ने मैले सुनेको छु, के हो यो? कसरी अगाडि बढ्दै हुनुहुन्छ तपाईँ?
विपिनजी, तपाईँले ठिक भन्नुभयो. मैले एनआरएन ए न्युजिल्यान्ड गैर आवासीय नेपाली सङ्घ न्युजिल्यान्डको अध्यक्ष पदको लागि दाबी गरेर नोमिनेसन फर्म भइसकेँ. त्यसमा लाग्ने शुल्क तिरेर मैले फर्म बुझाइसकेको छु. सो त्यो मानेमा म अब गेममा गइसकेको छु.
तर यसअघि त यो विशेष गरी न्युजिल्यान्डको एनआरएनएले त आफू चाहिँ सहमतिमै लिडरसिपको छनौट गरेर 2 वर्ष त्यसले चाहिँ चलाउने, त्यसपछि फेरि आफू चाहिँ सहमतिमै जाने थियो होइन? यो परम्परा धेरै बाटोदेखि चल्दै आएको मैले जहाँसम्म बुझेँ अनुसारले होइन. यसपालि के हुन्छ, तपाईँले आफ्नो मुद्दा घोषणा गरिसक्नुभयो भन्ने मैले सुन्नुमा तपाईँले भर्खरै भन्दै हुनुहुन्छ, अर्को पक्ष पनि छ भन्ने कुराहरू आइरहेको छ होइन? के हुन्छ यो वर्ष र विगतको वर्षहरूमा जस्तै कम्पेयर गर्दाखेरि के होला जस्तो तपाईँलाई लाग्छ? आफै सहमतिमै होला कि विगतमा जस्तै कि इलेक्सनै हुन्छ, अथवा आफू चाहिँ सहमतिमा हुनु नराम्रो हो कि अथवा इलेक्सन हुनु राम्रो हो कि के हो यो हजुरको विचार के छ?
हुन्छ, म तपाईँको यो दोस्रो प्रश्नमा आउनु अगाडि पहिलो प्रश्नको बाँकी पार्ट जवाब दिन्छु. अब इलेक्सन घोषणा भइसकेको छ होइन, इलेक्सन घोषणा भइसकेको छ र इलेक्सन प्रोसेसमा हामी गइसक्यौँ. त्यसको एउटा तालिका आएको थियो. त्यो तालिका अन्तर्गत चाहिँ इलेक्सन कमिसनले, 3 सदस्यीय इलेक्सन कमिसनले आफ्नो काम सुरु गर्नुभएको छ. जस अन्तर्गत चाहिँ नि एउटा पहिलो नामावली भोटर लिस्ट चाहिँ नि आज पब्लिस हुँदैछ, सायद आज केही घन्टामा अथवा अहिले आइ पनि सकेको हुनसक्छ होइन. अब तपाईँको क्वेसन इलेक्सन र भोटिङ, इलेक्सन र भोटिङ भनेको दुई फरक चिज हुन् यहाँ बुझ्नुपर्छ हामीले. इलेक्सन प्रोसेसको भोटिङ भनेको एउटा पार्ट हो होइन. न्युजिल्यान्डको कम्युनिटी अर्गनाइजेसनहरूमा तपाईँले हेर्नुहुन्छ भने, मेरो अनुभव 2005 म आएको यहाँ, त्यतिखेरदेखि केही अपवाद बाहेक इलेक्सन यहाँ हुन्छ तर भोटिङ यहाँ हुँदैन. हेर्नुहोस् है, इलेक्सन हुन्छ भोटिङ हुँदैन, भेरी इम्पोर्टेन्ट.
साधारण सभाबाटै नै लिडरसिप छनौट भएर आउँछ के हो प्र्याक्टिस
पनि हुन्छ. अब एउटा चाहिँ अवस्था के हो भने, कम्युनिटी अर्गनाइजेसनहरूमा चाहिँ अलिकति कार्य समितिमा बस्न साथीहरू नआउने अथवा नरुचाउने अवस्थामा आउनुहोस् न आउनुहोस् भन्नुपर्ने अवस्थामा चाहिँ भोटिङ गराउनु पनि जरुरी हुँदैन, क्यान्डिडेसी नै हुँदैन त्यहाँ होइन. त्यो अवस्थामा चाहिँ नि तपाईँको भोटिङको इट्स नट निश्चित. अब एनआरएनको हकमा चाहिँ नि तपाईँले जुन क्वेसन गर्नुभयो त्यसको आन्सर मैले दिनुभन्दा एक्चुली तपाईँले नै एक्चुली यसो हेर्नुभयो भने र हिस्टोरिकली त्यो छ के भएर चाहिँ नि इलेक्सन प्रोसेस भएको थियो र भोटिङ प्रोसेस भएको चाहिँ थिएन अहिलेसम्म. तपाईँ युआर राइट, हालसम्म चाहिँ भोटिङ भएको रेकर्ड छैन.
भनेपछि यो वर्ष चाहिँ अब हुने सम्भावना छ किनभनेदेखि तपाईँले आफ्नो प्यानल खडा गर्दै सकेको भन्ने कुराहरू आइरहेको छ होइन, र अर्को प्यानल पनि आफ्नो प्र्याक्टिस गरिरहेको छ भन्ने छ. यो प्रडक्ट चाहिँ भोटिङ हुने सम्भावना देखिएको छ किनभनेदेखि मैले सामाजिक सञ्जालमा आरोप प्रत्यारोपहरू पनि देखिरहेको छु कि न्युजिल्यान्ड जस्तो सानो देशमा, सानो कम्युनिटी भएको देशमा होइन, एनआरएनको इलेक्सन हुँदाखेरि यत्रो आरोप प्रत्यारोप, यत्रो भित्रमा यत्रो तितो तितो चाहिँ मनबाट निकालेर पोख्ने होइन, चरित्र हत्या गर्ने कामहरू पनि मैले देखिरहेको छु होइन. मतलब के यसको तपाईँलाई चाहिँ यो विषयमा तपाईँको चाहिँ के छ?
यसमा विपिनजी हामीले यसलाई अलिकति कन्टेक्स्टमा हेर्नुपर्छ होला. मेरो सोचाइ के हो भनेदेखि हो, जब तपाईँले कन्टेस्ट गराउनुहुन्छ, इलेक्सन इज अ कन्टेस्ट होइन, इलेक्सन एउटा कन्टेस्ट हो, त्यसमा चाहिँ डिफ्रेन्ट दावेदारहरू आउनुहुन्छ. सायद हिस्टोरिकल्ली त्यस्तो दावेदारहरू आउनुभएको थिएन होला, तर यसपालि माहौल फरक छ होइन, यसपालि माहौल फरक छ. हिस्टोरिकल्ली भन्नुपर्दाखेरि चाहिँ एनआरएनमा संस्थापनपछि अथवा इन्कम्बेन्टहरूकै एक किसिमको चाहिँ नि कन्टिन्युअल प्रोसेस जस्तो, स्ट्याटस क्वो जस्तो मेरो विचार है, आई मे बी रङ, त्यो कन्टिन्युस हुने प्रवृत्ति थियो. अब यसपालि मैले चाहिँ भनेको छु म चाहिँ नि यसको अध्यक्ष पदमा आउन चाहेको छु, म केही चेन्ज एजेन्डाहरू लिएर आउँदैछु र दिस इज माई एजेन्डा भनेर मैले आफ्नो कुराहरू राखिसकेको छु. अहिले तपाईँले भन्नुभयो मैले नोमिनेसन दिनु अगाडि जुलाई एकमा पहिलो महिना हो, जुलाईको पहिलो दिनमा म चाहिँ अब यसपालि चाहिँ आउन चाहन्छु भनेर उजागर गरिसकेको
थिएँ.
यो क्वेसन तपाईँ कमेन्ट गरिदिनुहोस्, उजागर गरिसकेका थिएँ र मैले पनि हिजो चाहिँ मैले नोमिनेसन फर्म पनि फिलअप गरेँ होइन. अब यो कम्पिटिसनको कुरा गर्दाखेरि चाहिँ नि मेरो सोचाइ के हो भने एज लङ एज तपाईँको कन्टेस्ट फ्री एन्ड फेयर हुन्छ भनेदेखि, हेर्नुहोस् है, फ्री एन्ड फेयर हुन्छ भनेदेखि अलिकति कम्पिटिसन आउनु नराम्रो कुरा होइन. तपाईँले अहिले हेर्नु, अहिले तपाईँले अब्जर्भ गरिरहनु भएको छ एनआरएन न्युजिल्यान्डको मैले पाएको लिस्ट जुन चाहिँ 2015 भोटर लिस्ट रहेछ, त्यसमा सदस्य सङ्ख्या थियो 214 सदस्य होइन. र अहिले चाहिँ नि हाम्रो इलेक्सन हाम्रो लेटेस्ट आएको लिस्टमा अलरेडी चाहिँ नि 600+ भइसकेको छ. त्यहाँ भनेको छ 300 फर्म हामीले प्रोसेस गर्न लागि छ भने लगभग 900 आज आउने लिस्टमा चाहिँ लगभग 1000 हुन्छ कि भन्ने मेरो अनुमान होइन, 10,000 भन्दा कम.
15
अब हामी यसमा भोटिङ नै हुन्छ भन्ने कुरा त अहिलेसम्म तपाईँको यो अहिलेसम्म जुन किसिमको डेभलप भइरहेछ त्यसले हामीले यही भन्छ कि अब यो इलेक्सन प्रोसेसमा चाहिँ भोटिङ पनि इन्क्लुड
हुन्छ
होइन. किनभने मैले आफ्नो चाहिँ नि स्ट्यान्ड छोड्ने विचार गरेको छैन, अब अरू साथीहरूको कुराहरू तपाईँले उहाँहरूलाई सोध्नुपर्छ. मेरो विचारमा उहाँहरू पनि धेरै अगाडि बढिसक्नु भयो, त्यस्तै म पनि अगाडि बढिसकेँ होइन. र तपाईँलाई अघि एउटा प्यानलको कुरा गर्नुभयो, त्यसमा चाहिँ एउटा हामीले केयरफुल के हुनुपर्छ भनेदेखि मैले अहिलेसम्म प्यानल घोषणा गरेको अवस्था छैन होइन. ह्याभिङ सेड द्याट मैले एउटा टिमलाई एसेम्बल गरेको छु, टिम एसेम्बल गरेको छु भन्ने मतलब कस्तो भनेदेखि मैले चाहिँ अलिक केपेबल साथीहरूलाई होइन, जसलाई मैले एउटा केपेबल देखेको छु, तपाईँले चाहिँ नि भाइस प्रेसिडेन्टमा नोमिनेसन गर्नुहोस् न, तपाईँले चाहिँ नि सदस्यमा नोमिनेसन गर्नुहोस् न. यो गरिरहँदाखेरि चाहिँ नि अब मैले मेरो कुरा गर्न सक्छु होइन, मैले गरेको एफोर्ट हो. मैले कसरी हेरिरहेको छु भने यो मैले 3G भन्ने गरेको छु. पहिलो चाहिँ नि जियोग्राफिकल कभरेज, अब न्युजिल्यान्ड चाहिँ तपाईँको नर्थ टु साउथ होइन, नर्थ आइल्यान्ड साउथ आइल्यान्ड, यो सबै जियोग्राफिकल कभरेज, माथि चाहिँ अकल्यान्डभन्दा नर्थदेखि लिएर तपाईँको बियर ग्राफ्स साउथसम्म पनि साथीहरूलाई समेट्नु पर्ने त्यो मैले देख्छु. जियोग्राफिकल कभरेज, अर्को जेन्डर, हामीले चाहिँ हाम्रो महिलाहरूलाई पनि अगाडि ल्याउनुपर्छ, महिला साथीहरूलाई पनि होइन, दिदीबहिनीहरूलाई पनि अगाडि बढाउनुपर्छ मान्यता हो. र अर्को तपाईँको भन्नुहुन्छ नि जेनेरेसन, हेर्नुहोस् तपाईँले मलाई लास्ट इन्टरभ्यू पनि भन्नुभएको थियो विद्यार्थीहरूको बारेमा अलिक लामै हाम्रो राम्रो डिस्कसन डिबेट भएको थियो. अहिले यहाँको डायनामिक्स अलिकति डेमोग्राफिक्स चेन्ज भइसकेको छ, नयाँ भाइ बहिनीहरू आइसक्नु भएको छ, र उहाँहरूको पनि रिप्रेजेन्टेसन हामीले दरो गराएनौँ भनेदेखि, उहाँहरूको मुद्दा हामीले सम्बोधन गराएनौँ भनेदेखि यो हाम्रो कम्युनिटी एउटा युनाइटेड फ्रन्टमा अगाडि बढ्न सक्दैन भन्ने मेरो मान्यता. र तपाईँले भोलि देख्नुहुन्छ कि मैले चाहिँ एसेम्बल गरेको टिममा अथवा मैले रिक्वेस्ट गरेको चाहिँ नि टिम मेम्बरहरूमा चाहिँ अलिकति यङ डाइनामिक क्रिएटिभ मान्छेहरू पनि तपाईँहरूले देख्नुहुन्छ कि
तपाईँलाई केही आरोपहरू पनि लागेका छन् जब तपाईँको यो उम्मेदवारी घोषणा हुने सङ्केत पाइसके पछाडि होइन केही आरोपहरू मैले सामाजिक सञ्जालमा पनि देखेँ निकै लामो आरोप थियो मैले पढेँ होइन त्यो आरोपको विषयमा हामी पछि कुरा गरौँला तर तपाईँले उम्मेदवारी दिइसकेपछि तपाईँको उम्मेदवारी के का लागि तपाईँको भिजन के छ त्यो बताइदिनुहोस् न तपाईँको चाहिँ भोटर्स पनि होला नि तपाईँ नभेटेका मान्छेहरू पनि होला नि तपाईँको भिजन सुन्न नपाएका मान्छे होला होइन उनीहरूलाई तपाईँ आफ्नो भिजन चाहिँ के छ त्यो बताइदिनुहोस् न तपाईँले किन दिनुभएको उम्मेदवारी र के गर्नुहुन्छ अब अगाउँदो 2 वर्ष तपाईँले यदि जित्नुभयो भने
तपाईँको यो क्वेसनको आन्सर गर्नु अगाडि म अलिकति मेरो ब्याकग्राउन्ड दिउँ दर्शकहरूको त्यसलाई मेरो
तपाईँको सुभाषमा तपाईँलाई लागेको आरोप एउटा लाग्यो त्यो आरोप सुरु गर्नु तपाईँले अहिलेसम्म पनि कुनै पनि ठुलो संस्था हाँक्नु भएको छैन तपाईँले सिधै चाहिँ ठुलोमा चाहिँ प्रवेश गर्नु खोज्नुभयो सानो एउटा सानो संस्था एनजेएनए हाकेको मान्छे चलाएको मान्छेले त्यो ठुलो संस्था चलाउँदैन भन्ने एउटा आरोप थियो त्यो आरोपलाई समेटेर तपाईँ आफ्नो भिजन हाल्नुहुन्छ
म तपाईँको आरोपमा मेरो भिजनमा आउँछु त्योभन्दा अगाडि थोरै मलाई मेरो बारेमा भन्ने मौका
दिनुहुन्छ
म यहाँ 2005 आएको हो सेप्टेम्बरमा म यहाँ आउनु अगाडि नै डेनमार्कमा एउटा मास्टर्स डिग्री गरेर आएको मान्छे हो र मैले त्योभन्दा अगाडि चाहिँ नि नेपालमा राम्रो क्याम्पसमा एग्रिकल्चर इकोनोमिक्समा मेजर गरेर त्यहाँ 3 वर्ष काम गरेँ त्यसपछि युनिभर्सिटी कोपेनहेगनबाट मैले इन्टरनेसनल ट्रेडमा मास्टर्स गरेँ मैले यहाँ आएँ यहाँ आइसकेपछि मैले फेरि युनिभर्सिटी अफ अकल्यान्डमा अर्बन प्लानिङमा मास्टर्स गरेँ र मेरो पढाइ सकिनु अगाडि नै मलाई एउटा कन्सल्टेन्सीले चाहिँ हायर गरेँ अनि त्यतिखेर चाहिँ तपाईँले पोडाफोनको 3G नेटवर्क लन्च हुन लागेको थियो 3G नेटवर्कमा मैले अलिकति काम गरेँ त्यसपछि चाहिँ म यहाँको लोकल गभर्मेन्ट होइन त्यसमा चाहिँ मैले प्रयास गरेको स्कुल भएर त्यसमा इम्प्लोइ गरेँ त्यसमा गएँ त्यसपछि नर्थ सोसिटी काउन्सिल भन्ने थियो त्यसमा एउटा पोलिसी प्लानहरू पाएँ मैले त्यसपछि पछि अब नर्थ सोसिटी काउन्सिलहरू सबै काउन्सिलहरू मर्ज भयो अफलाइन काउन्सिल पनि त्यसमा पनि अनि एउटा चाहिँ तपाईँको रुल बुक लेख्ने काम मिलिट्री प्लान लेख्ने काममा मैले त्यो लेख्ने काम गरेँ पोलिसी लेख्ने काम गरेँ र लास्ट 1 वर्ष चाहिँ म अब यो पोलिसी लेख्ने काम धेरै भयो भनेर इम्प्लिमेन्टेसनमा गएँ र कन्सेन्सहरू होइन यहाँ चाहिँ पर्मिसन चाहिँ दिने ठाउँमा गएँ त्यहाँ आज सिनियर प्लानमा गएर मैले काम गरेँ यो मेरो यहाँको प्रोफेसनल ब्याकग्राउन्ड भयो होइन अब मेरो उम्मेदवारी कुरा गरौँ होइन तपाईँले भन्नुभयो मैले हो
सानो कम्युनिटी चलाएको मान्छेले यो ठुलो कम्युनिटी हाँक्न सक्दैन भन्ने आरोप चाहिँ कहीँबाट मैले सुनेको छु
सानो ठुलो कुरा गर्दा म तपाईँलाई एउटा चाहिँ फ्याक्ट्स दिन्छु है फ्याक्ट
तपाईँको भिजन त्यसमा राख्नुहोस्
म 35 बजी आउँछु इन्जिनियरिङ न्युजिल्यान्ड नेपाल एसोसिएसनको मेम्बर सङ्ख्या लगभग 200 हो होइन 200 हो अहिले मैले भने एनआरएमको सदस्य सङ्ख्या कति थियो भने अहिलेसम्म त यो हजारहरू त तपाईँको इम्प्लिमेन्टेसनमा भइसकेको छैन नि यो त भोटिङको प्रोसेसमा विगत 2 हप्तामा आएको हो होइन एउटा पब्लिक चाहिँ तपाईँको एक्ज्याक्टली त्यो किन भयो भन्ने कुरा नै हामी गरौँ अहिले एनजिएनएमा लगभग 200 मेम्बरहरूको संस्थामा मैले अध्यक्षता गर्नको काम गरेको हो अब त्यसको यहाँको नेपालीहरूले देख्नु भएको छ कस्तो काम गरेको छ भने त्योभन्दा अगाडि म एनजिएनएमै विभिन्न रोलमा इन्भल्भ छु संस्थाको जन्मदेखि नै होइन सचिव अनि भाइस प्रेसिडेन्ट भएर पनि काम गरेको हुन्थ्यो र त्यो लगायत मैले चाहिँ नि हेल्प नेपाल नेटवर्क जसको चाहिँ नि विश्वव्यापी नेटवर्क छ सन् 2011 मैले चाहिँ एउटा आफैले म्याराथन 42 किलोमिटर चाहिँ म्याराथन दौडेर लगभग 1 लाख रुपियाँ उठाएको थिएँ सायद मेरो अलिकति इन्टेन्सिभली नेपालप्रतिको लगाव त्यतिखेर स्टार्ट भएको हो जस्तो मलाई लाग्छ किनभने 2005 आयो अब अलिकति सुरुमा त विद्यार्थी हुँदाखेरि आफ्नै चाहिँ हुन्छ नि होइन आफूलाई इस्टाब्लिस गर्नु पऱ्यो 2011 म केही सर्टेन स्टेटसमा पुगिसकेको थिएँ त्यसपछि मलाई अलिकति केही गरौँ भन्ने भावना आयो त्यो काम गरेँ मैले त्यसपछि चाहिँ हेल्प नेपालमा मेरो लगाव बढ्दै गयो र रविन्द्र मिश्र दाईलाई पनि यहाँ ल्याइयो टुरमा अनि त्यतिखेर पनि हामीले फन्ड रेज गरेर त्यतिखेर न्युजिल्यान्ड वाइड नै भयो होइन साउथ आइल्यान्ड नर्थ आइल्यान्डमा विभिन्न ठाउँमा गएर लगभग 15-16 हजार न्युजिल्यान्ड डलर हामीले उठायो नेपालमा पठाइयो र त्यसपछि हेल्प नेपाललाई चाहिँ यहाँ इस्टाब्लिस गराउने भनेर रेजिस्टर गरायो त्यो रेजिस्टर गराउने कामको पनि अध्यक्षता मैले नै लिएँ थ्री मेम्बर टिम थियो अनि त्यसपछि चाहिँ एउटा नयाँ टिम इस्टाब्लिस गरेर अहिले मलाई उहाँले एडभाइजर भनेर राख्नु भएको 2011 म यो संस्थामा यसरी गर्छु अब त्यो बाहेक चाहिँ नि मैले 1-2 नेपाली सामाजिक संस्थाहरूमा इन्टरनेसनल रोलहरू पनि प्ले गरेको छु त तपाईँलाई म त्यसको डिटेल्स दिन चाहनुहुन्छ अहिले सक्छु अहिले
अब
तपाईँले भन्नुभयो एनआरएनमा होइन
तपाईँ 81 चाहिँ मुद्दा घोषणा गर्ने कुराहरू आयो कि किनभने तपाईँको चाहिँ टुरिज्मको प्र्याक्टिस थिएन जस्तो लाग्छ मलाई एक वर्ष अगाडि तपाईँले अब एनआरएनको लिडरसिप दिन्छु भनेर लागेको लगभग 8-9 महिना भयो होला भन्ने मेरो चाहिँ म गलत हुन सक्छु तर मेरो
यो मैले एनआरएनको उम्मेदवारी त्यसै हचुवा र हल्का रूपमा दिएको छैन म आएको बेलातिर एनआरएनमा जन्म भएको हो न्युजिल्यान्डमा मैले अब्जर्भ गरिरहेको छु तपाईँले हिस्टोरिकली हेर्नुहोस् त्यहाँ साथीहरूलाई मैले चाहिँ नि एक किसिमले चाहिँ नि एउटा साधारण सदस्य म छुट्टी त होइन साधारण सदस्यको हैसियतले मैले एउटा चाहिँ नि सुझाव सल्लाह फिडब्याक कहिले काहीँ म क्रिटिकल पनि भएको तर मैले किन क्रिटिकल भएछु भन्ने कुरा चाहिँ साथीहरूले एउटा यसरी हेरिदिनु भएन कि बाहिर बसेर हल्ला मात्र गर्छ यसले भने हेरिदिनु भएन कि यदि मैले चाहिँ नि त्यो संस्थाको माया नभएको भएर त्यो संस्थाको पोटेन्सियल नदेखेको भएदेखि मलाई मतलब हुने थिएन नि त होइन मैले भनिरहेको छु भन्नुको मतलब मैले एउटा एक्टिभ मेम्बरसिपको रोल प्ले गर्न खोजिरहेको थिएँ होइन जस्तो एक्जाम्पल दिन्छु म तपाईँलाई कुनै कुनै कम्युनिकेसनहरू यस्तो आउँथ्यो कि अलिकति राम्रो गर्नु भएको हुन्थ्यो अनि मैले चाहिँ भनेकै यही हो कि तपाईँहरू प्लिज यो कम्युनिकेसन गर्दाखेरि मेम्बरहरूलाई अलिकति रेस्पेक्ट गरेर गरिदिनुहोस् न भन्दाखेरि मलाई चाहिँ के जवाब आयो भन्दाखेरि अब यो तपाईँको काउन्सिलको जस्तो कहाँ हुन्छ त कर्पोरेटको जस्तो कहाँ हुन्छ त यो भन्नुभयो मैले भने ओके देन होइन अनि त्यसपछि अगेन अब यो विगतमा के भयो त्यसमा धेरै नजाउँ त्यो सबैले यहाँहरूले देख्नु भएको छ यहाँ बसेको नेपालीहरूले देख्नु भएको छ अब मेरो कुरा गर्नुहुन्छ भने मैले एनजेडिएनएममा एउटा अध्यक्षताको उसमा काम गरेँ त्यसपछि मैले चाहिँ विशेष गरी 2015 त्यतिखेर चाहिँ भूकम्प पछिको एउटा चाहिँ वातावरण तयार भयो त्यतिखेर चाहिँ मैले केही काम गर्ने मौका पाएँ होइन यहाँको सेन्ट्रल गभर्मेन्टसँग यहाँको चाहिँ इमिग्रेसन न्युजिल्यान्डसँग मिनिस्ट्री अफ एजुकेसनसँग न्युजिल्यान्ड पुलिससँग काम गर्दाखेरि एउटा मलाई के टटकाएर महसुस भएर उहाँले नै मलाई के फिडब्याक दिनुभयो भनेदेखि तिमीहरूको एउटा यहाँ युनाइटेड फ्रन्ट रहेको छ होइन तिमी चाहिँ नि व्यक्तिगत रूपमा यसरी आउनुभन्दा यसरी एउटा अलिकति छाता संस्था जस्तो किसिमले आएको भएदेखि हामीले अलिकति राम्रो रेस्पोन्स गर्न सक्थ्यौँ पठाइदिन सेद्धा अब त्यो तपाईँले लेख्नु भएको छ मैले कति गरेको कुरा देखेर होइन र त्यो बेला नै मलाई अलिकति लागेको हो ओके यहाँ चाहिँ केही चिज चाहिँ डिफ्रेन्टली हुनुपर्छ है भनेर र मेरो मेन एजेन्डा भनेको होइन एनआर न्युजिल्यान्डमा मेरो यो सदस्य दिनको मेन मेरो एजेन्डा भनेको मेरो चेन्जको एजेन्डा होइन मैले जे देखेँ 2005 यो सेटिस्फ्याक्ट्री छैन यो डिफ्रेन्ट किसिमले हुनसक्छ गर्न सकिन्छ यो संस्थाको जुन 75 देशमा नेटवर्क छ जुन किसिमको काम अरू देशमा भएको छ जुन किसिमले चलेको छ होइन अब काम गर्दाखेरि गाह्रो साह्रो सबै ठाउँमा छ आफ्नो डाइनामिक्स तर यहाँ किन त यति सानो एउटा चाहिँ तपाईँको लोकल संस्थाभन्दा कम मेम्बरसिप बेस यसको किन
के हुनुपर्छ के भएन मेरो पनि प्रश्न
अगेन म पास्टमा थिएँ 12 हौँ त्यो अगेन त्यो
हिस्टोरिक
के हुनुपर्छ भन्दाखेरि तपाईँले एउटा देखिसक्नु भयो त्यो 200-300 को हाराहारीबाट मेम्बरसिप चाहिँ अहिले 1000 हो अब गर्वका साथ हामीले भन्न सक्छौँ कि एनआरएन न्युजिल्यान्ड इज द लार्जेस्ट अर्गनाइजेसन इन न्युजिल्यान्ड यो भइसक्यो इस्टाब्लिस भइसक्यो आफूले इस्टाब्लिस गरिसक्यो
त्योभन्दा अगाडि 214-215
अरू
संस्थाले नै
अप एन्ड डाउन
संस्थाले नै जितिरहेको थियो भनौँ भन्दाखेरि
जित हार भन्दा पनि
नम्बर
भनेको रिप्रेजेन्टेसन भने कुनै संस्थाको चाहिँ नि स्ट्रेन्थ के हो भन्दाखेरि उसको मेम्बरसिप बेस हो द्याट इज द बेसिक बिल्डिङ ब्लक्स होइन सो अब मेम्बरसिपको नम्बर चाहिँ नि अलिकति फ्लक्चुएट भइरहन्थ्यो बेला बेलामा जस्तो चुनाव बेलामा भात त बढ्ने अनि रिन्यू गर्ने बेलामा अर्को वर्ष फेरि घट्ने होइन त्यो हुँदा हुँदै पनि एउटा तपाईँले रेन्ज हेर्दाखेरि चाहिँ न्युजिल्यान्डमा भएको सबैभन्दा ठुलो कमिटी अर्गनाइजेसन भन्दा सानै थियो होइन र उसको दायरा पनि एक किसिमको अलिकति अलिकति बााउन्ड्रीमा बसेको जस्तो देखिन्छ साँगुरो अलिकति तपाईँलाई एउटा इक्जाम्पल म दिन्छु कि यो इलेक्सन सुरु हुनभन्दा अगाडिसम्म 1 महिना अगाडिसम्म कहिले पनि एनआरएन न्युजिल्यान्डले चाहिँ नि पब्लिकली तपाईँको चाहिँ नि मेम्बरसिपको आह्वान गरेको रेकर्ड रहेनछ अब यो रेकर्ड भएर मलाई थाहा नभयो अरू कुरा होइन मेरो इन्फर्मेसन नभएको र एउटा प्रयास भयो कि यसरी त भएन यो एकदम थोरै मेम्बरसिप बेस भयो यसलाई ओपन गर्नु पऱ्यो वाइड गर्नु पऱ्यो भनेर डिफ्रेन्ट किसिमको चाहिँ एप्रोच भइसकेपछि एउटा पब्लिकली आयो र त्यसपछि चाहिँ नि अहिले तपाईँले जुन ग्राउन्ड स्वेल चाहिँ यसको चाहिँ इफेक्ट देख्नु भएको छ द्याट इज वान अफ द रिजन होइन one of the reasons. अर्को चाहिँ नि एउटा अब मेरो भिजनको कुरा गर्दाखेरि चाहिँ नि मैले भने मेरो एजेन्डा चेन्ज भइदिएन. मेरो एजेन्डा यति हो कि इट्स भेरी भेरी सिम्पल. एनआरएन न्युजिल्यान्ड दुई वर्षपछि सबै नेपालीमा साझा संस्था बनोस्.
चेन्जमा के के पर्छ? वान टू एकदमै स्पष्ट गरिकन थाहा पाउनु न होइन
गन्तव्य त्यो भयो होइन सबै नेपालीको चाहिँ साझा संस्था बनोस् भयो भन्दा पहिले यो यस्तो यसमा पनि मन नजाउँ किनभने अहिले यहाँ मैले धेरै कुरा बोल्नु अलिकति त्यो अर्को त्यो तपाईँको मेरो बारे कमेन्टमा म आउँछु होइन. मेरो भिजन भनेको मैले हिजो मेरो चाहिँ यो उम्मेदवारी चाहिँ दर्ता गरिसकेपछि एउटा 10 बजे होइन
10 बजे
सबै नेपालीको साझा एनआरएन न्युजिल्यान्ड कसरी बनाउनु थियो भन्दाखेरि 10 वटा खुड्किला भनेर मैले यसमा स्पष्ट फ्यु सेन्टेन्समा सिम्पल ल्याङ्ग्वेजमा नेपालीमा मैले त्यसो निकालेको छु तपाईँलाई मैले खोपी दिइसकेको छु भन्ने गर्नु होला होइन. त्यसमा भएको केही मेन पोइन्टहरू चाहिँ जस्तो अहिले चाहिँ एक किसिमको लोकल अर्गनाइजेसनहरूसँग त्यति राम्रो कोर्डिनेसन हुन नसकेको हो कि जस्तो छ भने मैले के भनेको छु भने सबै अर्गनाइजेसनहरूसँग मिलेर एउटा चाहिँ होइन युनाइटेड फ्रन्ट लिएर जाने अगाडि बढ्ने हो र त्यो युनाइटेड भइसकेपछि हामीलाई न्युजिल्यान्डमा पनि राम्रोसँग रिकग्निसन गर्छ. अहिले मैले भने 2000 जुन मलाई क्वेसन गरियो युनाइटेड फन्ड रहेनछ भन्ने कुरा त्यो साह्रै मनमा खड्केको छ मलाई क्या. त्यो एउटा युनाइटेड फन्ड भइसकेपछि हामी कुरा गर्छौँ यो चाइनिज इन कम्युनिटीको इन्डियन कम्युनिटीको किन यहाँ इन्फ्लुएन्स छ भन्दाखेरि दे आर युनाइटेड होइन. हो मैले त्यो गरिमा र त्यो रिकग्निसन यहाँको गभर्मेन्टले यहाँको चाहिँ अरू कम्युनिटीले हामीलाई दियोस् भन्ने मैले त्यो सोचिरहेको छु.
श्रोतावृन्द, अन्तर्वार्ता निकै लामो भएको थियो र अन्तर्वार्ताको आधी भाग मात्रै आज मैले सुनाउन यहाँहरूमाझ भ्याएँ र यसको अर्को आधी भाग म अर्को हप्ता यहाँहरूमाझ राख्नेछु र कार्यक्रमको अन्तिममा एउटा मिठो गीत राख्दै कार्यक्रम हाम्रो श्रोताबाट म लगायत मेरो सम्पूर्ण टिम बिदा हुन चाहन्छ. नमस्ते.
समझी परेली छुन्छौ भने तिमी आफ्नै समझी परेली छुन्छौ भने तिमी भन्छु आज मनका कुरा हाँस्न सजिलो हुन्छ मलाई भविष्य सम्झिएर बाँच्न सजिलो हुन्छ मलाई
तिम्रो साथमा भए हाँस्न सजिलो हुन्छ मलाई भविष्य सम्झिएर बाँच्न सजिलो हुन्छ
मेरा खुशी सबै नै तिमीलाई दिन्छु मेरो हुन्छौ भने तिमी ती हातले यी परेली छुन्छौ भने तिमी आफ्नै सम्झी परेली छुन्छौ भने तिमी
भन्छु आज मनका कुरा
सुन्छौ भने तिमी.